अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रतिनिधि सभा समानुपातिक तर्फको 110 सिटमा 84 महिला निर्वाचित गरिने, एमाले माओवादी र काङ्ग्रेसद्वारा प्रदेश छको संसदीय नेता चयन।
आमाको नामबाट नागरिकतामा मतभेद, बाँके प्रशासनद्वारा अदालत आदेशको आटेरी, नेपालगञ्जका मेडिकलद्वारा गम्भीर खेलवाड, 3 औषधि पसलमा सिल।
बर्दियामा सिकल सेलका 382 बिरामी, नेपालगञ्ज भन्सारद्वारा लक्ष्य भन्दा बढी राजस्व संकलन।
र कोहलपुर पर्यटन महोत्सव आजदेखि सुरु हुँदै 11 वर्षमा निर्माणाधीन चमेलिया जलविद्युतको उत्पादन सुरु।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पछि।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष हैन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, प्रतिनिधि सभा समानुपातिक तर्फको 110 सिटमा कम्तीमा 84 महिला निर्वाचित गर्नुपर्ने भएको छ। राष्ट्रिय सभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै संवैधानिक प्रावधान अनुसार 1/3 पुर्याउन समानुपातिकबाट चुन्नुपर्ने महिलाको संख्या 1 भएको हो। 3% मत कटाएका एमाले, कङ्ग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मात्रै समानुपातिकबाट सिट पाउनेछन्। समानुपातिकबाट एमाले पाउने 41 सिटमा कम्तीमा 37 महिला पठाउनु पर्नेछ। यस्तै कङ्ग्रेसले पाउने 40 सिटमा 20, माओवादीको 17 सिटमा 16, फोरमले पाउने 6 सिटमा 5 र राजपाले पाउने सबै 6 सिटमा महिलाको नाम बन्द सूचीबाट पठाउनु पर्नेछ। निर्वाचन आयोगले औपचारिक रूपमा अझै समानुपातिक परिणाम सार्वजनिक गरि नसकेकाले उक्त संख्यामा सामान्य हेरफेर हुन सक्ने छ। राजेश मिश्रले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रदेश छमा प्रमुख 3 राजनैतिक दलले संसदीय दलको नेता चयन गरेका छन्। एमाले, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले हिजो संसदीय दलको नेता छानेका हुन्। एमाले संसदीय दलको नेतामा एमलाल कडे र माओवादी केन्द्र संसदीय दलको नेतामा महेन्द्र बहादुर साई र नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा जीवन बहादुर साई चयन हुनुभएको छ। नागरिक दैनिकमा खबर छ।
संविधानले महिला पुरुष समानताको ग्यारेन्टी गरेको छ, तर आमाको नामबाट नागरिकता जारी गर्ने विषयमा विभेद देखिएको छ। अदालत आमाको नामबाट नागरिकता जारी गर्न मिल्ने आदेश दिँदैछ। प्रशासनले भने आमासँगै बाबुको नागरिकता पनि अनिवार्य हुनुपर्ने अडान लिएपछि मतभेद भएको हो। अदालतले नागरिकता दिने आदेश 3 दिनभित्र कार्यान्वयन गरेको जानकारी दिन पत्राचार गरेको छ। बाँके प्रशासनले आमाको नामबाट मात्रै वंशजको नागरिकता जारी गर्न नमिल्ने जवाब अदालतलाई पठाएको छ। अदालतको आदेशपछि पनि थुप्रै व्यक्ति आमाको नामबाट नागरिकता पाउन वञ्चित छन्। तीमध्येमै पर्छिन् बाँके नेपालगञ्ज 8 दीपिका सोनी। उहाँलाई आमाको नामबाट नागरिकता दिन उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले जिल्ला प्रशासन कार्यालयलाई आदेश दियो। अदालतले प्रशासनलाई गत जेठ 17 निर्देशन दिएपछि दीपिकाले आमा पूर्णिमा सोनीको नामबाट नागरिकता लिन खोज्नु भएको थियो। बाबुको नागरिकता नहुँदा उहाँ 1 वर्षदेखि अदालत र प्रशासन धाइरहनु भएको छ। नागरिकता पाउने आशमा अदालत र प्रशासनको ढोका धाएकै छु, उहाँले भन्नुभयो। अदालतको आदेश लिएर प्रशासन पुग्दा बाबुको नागरिकता माग छ। आमाको नामबाट नागरिकतामा मतभेद, अदालतको आदेशपछि पनि प्रशासनले नागरिकता दिन इन्कार गरेको छ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा सञ्चालित औषधि पसलले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेका छन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधिलाई पसलले मनपरी रूपले बिक्री गरेको पाइएको छ। फितलो कानुनी व्यवस्थाको फाइदा उठाउँदै व्यवसायीले औषधि मनपरी बिक्री गरेका हुन्। पटक पटक गल्ती फेला परे पनि ती औषधि पसल कार्यवाहीको दायरामा आउन सकेका छैनन्। यस्ता पसल नेपालगञ्ज, राँझा, कोहलपुर, खजुरा लगायत ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती सञ्चालित छन्। पसलले प्रतिबन्धित औषधि बिक्री गर्ने, ग्राहकसँग औषधिको मूल्य बढी असुल्ने, पसलबाट असम्बन्धित व्यक्तिले औषधि बेच्ने, मेडिकलमै बिरामी जाँच्ने जस्ता गतिविधि गरिरहेका छन्। यस्ता गतिविधि गर्ने पसलहरू धेरै रहेको औषधि व्यवस्था विभागका कर्मचारीहरू बताउँछन्। औषधि व्यवस्था विभागले पटक पटक सुध्रिन दिएको निर्देशनलाई अटेरी गरेका नेपालगञ्जका तीनवटा औषधि पसलमा हिजो सिल गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा स्थित पवन मेडिकल हल, बिपी चौक स्थित शिक्षण अस्पताल अगाडि रहेको दर्शन फर्मा र भेरी अञ्चल अस्पताल अगाडि रहेको हेल्प स्टार फार्मेसीमा सिल गरिएको हो। पवन मेडिकलले सरकारद्वारा प्रतिबन्धित क्ल्यास्टर, एनएफ, रेपिल जेल जस्ता औषधि बिक्री गर्दै आएको अभियोग छ। दर्शन फर्मले लाइसेन्सधारी व्यक्तिको अनुपस्थितिमा औषधि बिक्री गरेको, ग्राहकलाई तोकेको भन्दा बढी मूल्यमा औषधि बेचेको, लागू तथा मनोदीपक औषधिको रेकर्ड नराखेको पाइएको छ। यस्तै हेल्प स्टार फार्मेसीले पनि लाइसेन्सधारी व्यक्तिको अनुपस्थितिमा औषधि बिक्री गरेको, लागू तथा मनोदीपक औषधिको रेकर्ड नराखेको, प्रतिबन्धित औषधि बिक्री गरेको विभाग क्षेत्रीय कार्यालयका निरीक्षक भट्टराईले जानकारी दिनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
थारू समुदायमा सिकल सेल एनिमियाका 382 बिरामी फेला परेका छन्। बर्दिया जिल्लामा गम्भीर प्रकृतिका सबैलाई निशुल्क उपचारका लागि भेरी अञ्चल अस्पतालमा सिफारिस गरिएको हो। सिकल सेल एनिमियाका बिरामीलाई राज्यले 1,00,000 रुपियाँसम्मको निशुल्क उपचार गर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। केही बिरामीलाई काठमाडौँ पठाइएको छ। महेन्द्र ध्वज अधिकारीले भन्नुभयो, बाँकीको भेरिया अस्पतालमै उपचार भइरहेको छ। पश्चिम तराईका दाङ, बाँकी, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदाय सिकल सेलबाट प्रभावित छन्। थारू समुदायमा बढी देखिने यो रोग परीक्षण नगराएकै कारण धेरैलाई जानकारी नै नभएको स्वास्थ्यकर्मी बताउँछन्। सिकल सेल एनिमिया रोगीका लाई रगत कम हुने, जेन्डिस देखा पर्ने, शरीरको जोर्नी दुख्ने, सुनिने, शरीर दुख्ने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन्। कान्तिपुरमा खबर छ।
भारतबाट पैठारी हुने सामानको बढ्दो आयातसँगै नेपालगञ्ज भन्सार कार्यालयले वर्षेनी राजस्व सङ्कलनको दायरा बढाउँदै लगेको छ। हरेक वर्ष सामानको पैठारी दर बढ्दै गएको र भन्सार चेकजाँचमा नयाँ आधुनिक प्रविधिको विकास भएकाले राजस्व बढ्दै गएको हो। भारतबाट सामानको माग अत्याधिक बढ्दा त्यस बापत लाग्ने भन्सार राजस्व बढेको सम्बद्ध अधिकारी बताउँछन्। राजस्व सङ्कलनका हिसाबले नेपालगञ्ज भन्सार कार्यालय मध्य र सुदूरपश्चिम क्षेत्रकै ठूलो मानिन्छ। नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले वर्षेनी लक्ष्य अनुसार राजस्व सङ्कलन गर्दै आएको र चालु आर्थिक वर्षमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
भूमि सुधार कार्यालय बाँकेका कर्मचारीले मिलोमतोमा मोहीसँग बिचौलियाको भूमिका निर्वाह गरेको तथ्य बीच मोही नभएको महँगो जग्गामा कर्मचारी र जग्गा माफियाले थाहै नदी मोही कायम गरेको खुलेको छ। नेपालगञ्ज 18 बस्ने नाबालक शिव कुमार कुर्मी, सूरज कुमार वर्मा र 35 वर्षीय बिन्दु कुर्मीको नाममा संयुक्त दर्ता रहेको मणिकापुर 8 साबिक किता नम्बर 90 कायम किता नम्बर 386 र हाल कायम किता नम्बर 390 क्षेत्रफल 256.25 जग्गामा कर्मचारीले भवनियापुर 8 हाल नेपालगञ्ज 24 बस्ने नारायण कुर्मीको नाममा मोही कायम गरेका छन्। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा न्यायिक सेवामा महिला सहभागिता न्यून।
कानुन पढ्ने भन्ने बित्तिकै छोरीलाई कानुन पढाएर के काम? छोरीलाई कानुन पढाउनुको त औचित्य छैन भन्ने बुझा रहेछ नि त समाज। अवसर पाउन त गाह्रो छ। अब न्याय सेवाभित्र पास गरेर आउनेहरूको संख्या कम छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू:
गोठ सधैँ सुक्खा र सफा राख्ने,
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने,
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने,
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाम सुकाउने,
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363989।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
कानुन र न्यायिक क्षेत्रमा महिला सहभागिता न्यून रहेको छ। सरकारी निकायका सबै निकायमा 33% महिलाको अनिवार्य सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि यो व्यवहारमा लागू भएको छैन। कानुन कार्यान्वयन गर्ने निकायमा नै यो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन। समावेशी अवधारणा अनुसार कानुन तथा न्याय क्षेत्रमा महिला सहभागिता तथा प्रभावकारी कार्यान्वयन कसरी बनाउन सकिन्छ, यसै विषयमा कुरा गर्दै उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदी।
कानुन पढ्ने भन्ने बित्तिकै छोरीलाई कानुन पढाएर के काम, छोरीलाई कानुन पढाउनुको त औचित्य छैन भन्ने बुझा रहेछ नि त समाजले। सुरुमै चाहिँ छोरीले कानुन पढेर के काम नै भने ती भन्ने मान्छेहरू धेरै थिए।
किन न्यून उपस्थिति छ न्यायिक संयन्त्रमा महिलाको, महिला आफै आउन नचाहेर हो वा अरू कुनै चुनौतीहरू छन्?
अब मेरो जेनेरेसनमा मैले सङ्घर्ष गरेँ भने 2-4 जना हामीहरू त्यसरी आयौँ होला, स्थापित भयौँ होला। त्यति हुँदाहुँदै पनि अवसर पाउन त गाह्रो छ। अब न्याय सेवाभित्र पास गरेर आउनेहरूको संख्या कम छ। जो कम हुनुहुन्थ्यो उहाँहरू अब जिल्ला न्यायाधीश हुँदै हुँदै अहिले अब जस्तो भनौँ न हामीले मीरा खड्का श्रीमानलाई हेर्न सक्छौँ, उहाँ सर्वोच्चसम्म पुग्नुभयो होइन, अफिसरबाट न्याय सेवामा प्रवेश गर्नुभएको, त्यसरी तह तह भएको। अनि अफिसरको संख्या कम थियो भनिसकेपछि त माथि आउने कुरा थिएन। अब अहिले ऐनहरू संशोधन भइसकेपछि चाहिँ अहिले महिला अफिसरहरूको संख्या न्याय सेवाभित्र बढ्या छ। अब केही समयपछि बिस्तारै जिल्ला न्यायाधीश अनि उच्चको न्यायाधीश हुँदै यो संख्या बढ्ने क्रममा छ। त्यस कारणले यो अहिलेको नयाँ संरचनाले भनौँ न यसले केही सकारात्मक प्रभाव त परेको छ, तर पनि एउटा महिलालाई उच्च तहमा पुग्नलाई त अहिले पनि त गाह्रो छ। 7 प्रदेश छन्, 7 प्रदेशका चाहिँ 7 मुख्य न्यायाधीशहरू हुन्छन्, त त्यहाँ त हामीले एउटा पनि महिला पाउन सकेका छैनौँ नि। अनि के महिला योग्य नभएर हो त भनेर भनौँ भनेदेखि होइन, छौँ, योग्य छौँ, पुरुष बराबरको प्रतिस्पर्धी महिला छौँ।
किन होला यो? अब संविधानले 33% महिलाको समानुपातिक समावेशिताको कुरा गर्छ, अब अरूलाई न्याय दिने निकायमै आफैमा महिला सहभागिता कम हुनुलाई चाहिँ अब विडम्बना नै मान्नुपर्छ नि होइन?
विडम्बना नै हो अब, किनभने यो यो सोचमा परिवर्तन आउनुपर्छ। अब हिजो पनि सोचमा परिवर्तन लिएर आउनलाई सङ्घर्ष गरेकै हो। हिजो चाहिँ हामी कुन चरणमा थियौँ भन्दाखेरि गाली गर्न पाउने, कुट्न पाउने, लोग्ने मान्छेको अधिकार सहनुपर्ने, स्वास्नीको कर्तव्य भनेर परिभाषित गरेको समाजमा हामी थियौँ। अहिले चाहिँ समाज त्योबाट माथि आएर चाहिँ ती सबै कुराहरू हिंसा हुन् भनेर कमसेकम बुझ्न थालेको छ, समाजले परिवर्तन भएको छ। यो व्यवस्थापन गर्ने कुरा चाहिँ अझै हाम्रो चाहिँ नि चुनौतीको रूपमा रहेको छ।
पुरुषहरूको भिडमा एउटा नगन्ने महिलाले कार्यस्थलमा काम गर्दाखेरि कति सहज कति असहज रहेछ, काम गर्न पनि चुनौती छन् होला नि त होइन?
त्यो पनि पहिचानकै हुँदो रहेछ के? कस्तो हुँदो रहेछ भने हामीले पदलाई सम्बोधन गरेको हो नि श्रीमान भनेर। अब यो श्रीमान शब्दमा पनि महिलाहरूले आपत्ति गर्नु भएको छ, यो शब्द पनि फ्रेन्डली भएन महिलाहरूको लागि भन्ने आवाजहरू पनि उठाएको छ। तर म शब्दमा त केही देख्दिनँ। कस्तो भयो भने सँगै कुरा गरेका छ, साथी साथीसँगै बसेका छ, श्रीमान श्रीमान भनेर उहाँहरू चाहिँ मेल जजले मेल जजलाई सम्बोधन गर्दा श्रीमान भन्नुहुन्छ होइन, हामीलाई चाहिँ के भन्नु म्याडम भन्नुहुन्छ। उहाँहरूलाई त्यो श्रीमान शब्द एकदम सजिलो हुँदै हुँदैन के?
निर्णयमा पनि संयुक्त इजलास हुन्छ होला, पुरुष सहकर्मीहरू हुनुहुन्छ होला, त्यो निर्णय गर्ने बेलामा पनि अप्ठ्यारो चुनौती हुन्छ।
संयुक्त इजलासमा बस्दाखेरि चाहिँ नि राय निर्माण गर्ने कुरा हुन्छ होइन, राय निर्माण गरेर अनि बल्ल गर्नुपर्ने हुन्छ। अब त्यो राय निर्माण गर्ने कुरामा चाहिँ न्यायाधीशहरूले आफ्नो चाहिँ सहकर्मीलाई, त्यो मेललाई पनि पर्छ, फिमेललाई पनि पर्छ, तपाईँको चाहिँ नि जहाँ पनि सिनियर जुनियरको एउटा खालको डोमिनेसनहरू हुन्छ, सिनियरले अलिकति आफ्नो देखाइहाल्छन् होइन, त्यो त सबै ठाउँमा हुन्छ नै।
समान हैसियत हो नि त,
समान हैसियतलाई स्वीकार गरेर हार्मोनियस वातावरणमा, किनभने विचार भनेको फरक पर्छ नि, तपाईँको विचारसँग मेरो विचार मिल्नुपर्छ भन्ने छैन, तर तपाईँको फरक विचार कसरी आयो अनि मैले त्यसलाई फरक कसरी देखेँ भन्ने कुरामा तर्क हुन्छ।
श्रीमान यहाँ एउटा महिला न्यायाधीश हुनुहुन्छ, अहिले हाम्रो नेपालमा अझै पनि लैङ्गिक मैत्री न्याय प्रणालीको विकास भइसकेको छैन भनिन्छ, अब कानुनी समस्या किन होला? यो कानुनी समस्या भएर हो कि लैङ्गिक मैत्री संरचना नभएर हो कि हाम्रो अझै सोच नभएर हो? लैङ्गिक मैत्री नहुँदाखेरि कतिपय महिलाहरूले न्याय नपाएको पनि अवस्था छ।
के हुन्छ नि, अलिकति दोष तिम्रो अलिकति दोष मेरो भनेको जस्तो के, यो सबैतिरको चाहिँ नि सानो सानो दोषहरू थुप्रियो भनेदेखि चाहिँ अनि महिलाले न्याय पाउन गाह्रो हुने हो। न्याय पाउन सबैलाई गाह्रो छ, महिलालाई मात्र होइन पुरुषलाई पनि गाह्रो छ, अपाङ्गहरूलाई पनि गाह्रो छ, वृद्ध वृद्धालाई पनि गाह्रो छ, हर कोहीलाई गाह्रो छ। सजिलो कहाँ छ र हाम्रो जस्टिस सिस्टम त गाह्रै छ, जटिलै छ। एक त कानुनको सिस्टमै चाहिँ नि जटिल छ, तिमीले कानुन तिमीले जानेको हुनुपर्छ भन्नेबाट हामी सुरु गर्छौँ नि। कानुनको अज्ञानता क्षम्य हुँदैन भने भनेपछि त प्रत्येक नागरिकले कानुन थाहा पाउनुपर्छ, यति धेरै छ, सबै कानुन कहाँ थाहा हुन्छ, ज्वरो के हो त्यसलाई रिसर्च गर्नुपर्छ, अनि इभिडेन्सहरू के कसरी आउँछन् भनेर हेरिदिनुपर्छ, त्यसरी उनीहरूको केस फाइल गरिदिनुपर्छ। त्यति धेरै मेहनत हाम्रो बारको साइडबाट पनि भइरहेको पाइँदैन, त्यसले गर्दाखेरि पनि कतिपय अवस्थामा गाह्रो छ। अर्को कुरा के छ त भन्दाखेरि हाम्रो अब संरचनै पनि फ्रेन्डली छैन,
यसलाई कसरी सुधार गर्नुपर्छ होला त, अब त चुनौतीहरू त धेरै छन्।
सुधार गर्नको लागि चाहिँ सबैभन्दा पहिला कुरा चाहिँ हाम्रो न्यायका प्रति प्रतिबद्धता चाहियो, अनि सबैजनाले एक अर्कालाई चाहिँ यो सकारात्मक कुरामा सहयोग गर्ने एउटा वातावरण बारले बेन्चले बनाउनुपर्छ, कर्मचारीहरूलाई पनि त्यही किसिमले ट्रेनिङ दिनुपर्छ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्गा सुवेदी र वसन्त गौतम। अब अर्को सन्दर्भ, झन्डै 11 वर्षमा निर्माण सम्पन्न भएको चमेलिया जलविद्युत आयोजनाले शनिबारदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देवाबाट व्यापारिक उत्पादनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ। आयोजनाले 1 महिनाभन्दा बढी समय लगाएर 2 युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि 30 मेगावाट विद्युत क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक उद्घाटन हुन लागेको हो। पिङ लोडमा आयोजनाले 2 युनिटबाट 15-15 मेगावाट बिजुली उत्पादन गरिरहेको आयोजनाले जनाएको छ। मनोज बडुले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074 आज कोहलपुरको न्यू रोड मैदानमा औपचारिक रूपमा उद्घाटन हुँदैछ। देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता भन्ने मूल नारासहित यही माघ 26 गतेदेखि आगामी फागुन 28 गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बाँकी क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चक्रबहादुर अधिकारीले बताउनुभयो। मिशन टुडेमा खबर छ।
सभामुख र मुख्यमन्त्री चयन गर्ने समय नजिकै गर्दा पाँच नम्बर प्रदेशमा मन्त्रालय सम्हाल्ने कर्मचारी अझै आइसकेका छैनन्। कर्मचारी नहुँदा कार्यालय व्यवस्थापनमा जटिलता थपिएको छ। केन्द्रीय मन्त्रालयबाट हिँडिसकेका भनिएका कर्मचारी अझै बुटोल आइ नसकेका कार्यालय व्यवस्थापनमा जटिलता थपिएको हो। श्रम कार्यालयको भवनमा मुख्यमन्त्रीले शासन चलाउने तयारी भइरहँदा उनलाई सघाउने कर्मचारीको अत्तोपत्तो छैन। प्रदेश पाँचमा फागुन पाँच गते भित्रै मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। बुटोलको गोलपार्क नजिकै बनेको छ तले श्रम कार्यालयको भवनमा मुख्यमन्त्री सहितका चार मन्त्रालय रहनेछन्। छ तले भवनको चौथो र पाँचौँ तलामा मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिसकिएको छ। आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन तथा वन मन्त्रालय पनि यही छ तले भवनमा राखिने प्रदेश सचिव शङ्कर पाठकले बताउनुभयो। विकास प्राजुलीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
खजुरा गाउँपालिकाको वडा नम्बर 3 र 4 मा सञ्चालनमा रहेको विकासी योजनाको हिजो अनुगमन गरिएको छ। गाउँपालिकाका उपप्रमुख एकमाया विघको नेतृत्वमा वडा अध्यक्ष सहितको टोलीले विभिन्न विकासी योजनाको अनुगमन गरेको नायब सुब्बा कृष्ण बहादुर रोकाईले जानकारी दिनुभएको खबर रितम्भरामा छापिएको छ। पश्चिम डायरीमा डिभाइडरले बाटो छेक्नु ठिक कि बेठिक
विभिन्न दुर्घटना भइरहेको थियो होइन, अहिले डिभाइडरले गर्दा चाहिँ केही हदमा चाहिँ रोकिएको छ होइन, मेरो विचारमा चाहिँ एकदमै राम्रो हो यो।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98483523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
पाठेघर खस्ने समस्याको निशुल्क अपरेशन शिविर सञ्चालन हुने सम्बन्धी सूचना: मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरको प्राविधिक सहयोगमा पाठेघर खसेका महिलाहरूको लागि निशुल्क अपरेशन शिविर तपसिल स्थान र मितिमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैलाई निशुल्क सेवा लिई मौकाको फाइदा उठाउनु हुन जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने स्थान र मिति: नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुर बाँके। मिति: यही माघ 1 देखि 2075 साल ज्येष्ठ मसान्त सञ्चालन हुनेछ।
पुनश अपरेशन गर्न आउने महिलाले नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी वा गाउँपालिका नगरपालिकाको सिफारिस पत्र साथमा अनिवार्य लिई आउनु पर्नेछ। अपरेशन पछि घर जाने बेलामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार यातायात खर्च बापतको रकम, जस्तै हिमाली जिल्लाको लागि ₹1,500, पहाडी जिल्लाको लागि ₹1,000 र तराई जिल्लाको लागि ₹500 यातायात खर्च प्रदान गरिनेछ। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन। पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज उपमहानगरपालिकाले 4-लेन सडकमा दुर्घटना बढाएको भन्दै डिभाइडरहरू उठाएर सडक मोडहरू छेकेको छ। यसले सवारी साधनको बाटो लम्ब्याएको त छ नै, ट्राफिक नियम व्यवस्थापन गर्न नसकेको लाचारी पनि देखिएको छ। यो विषयमा सडक यात्रुहरू चाहिँ के भन्छन् त सुनौ। लीलाधर खड्काले संकलन गरेको आजको नागरिक आवाज।
नमस्कार, म काशीनाथ। नगरपालिकाले अब नागरिकहरूको सुरक्षाको लागि, यात्रुहरूको सुरक्षाको लागि उपाय गरेको होला, त्यसलाई चाहिँ अब फलो गर्नुपर्छ, त्यसलाई राम्रो नै मान्नुपर्छ।
नमस्कार, मेरो नाम सोफिया शाह हो। नगरपालिकाको यो काम राम्रै छ। डिभाइडर नलाउनुभन्दा अगाडि मान्छेहरूको एक्सिडेन्टहरू भइरहेको थियो। अस्ति पनि कहाँ भनिरहेको थियो, न्युजमा सुनिरहेको एक्सिडेन्टहरू भइरहेको छ भनेर। तर मान्छेहरूलाई एक्सिडेन्ट भएर नै एक्सिडेन्ट भएको छ, तर डिभाइडर यो नलाउँदा फेरि मान्छेहरूलाई नराम्रो लागिरहेछ।
म निधि गुप्ता। यो काम चाहिँ धेरै राम्रो छ। डिभाइडर लागेपछि मान्छेहरूलाई वान वेबाट जान आउनुपर्छ। राम हेर्दाखेरि पनि राम्रो देखिन्छ, सबै आफ्नो आफ्नो लाइनमा हिँड्छन्, आफ्नो जाने बाटोतिर हिँड्छन्। हुन त हो, यता बिलासपुर जाने बेला मान्छेलाई हल्का टाढाबाट घुमेर जानुपर्छ, तर केही राम्रो हुनको लागि केही सहन त पर्छ। राम्रो देखिन्छ, अनि एक्सिडेन्टबाट पनि धेरै राम्रो। नत्र त एकछिनमा यो हुन त सुर्खेत रोड एजुकेसनलको लागि पनि हो, त्यसो गर्दा यो हल्का एकदम धेरै सेफ्टी भएको छ, र मलाई यस्तो काम धेरै मन पर्यो।
म विकास आलेमा हो। त्यही त अहिले भर्खरै यो सुरुवात भइसकेको छ होइन, यो चाहिँ अब झट्ट पब्लिकले हेर्दाखेरि चाहिँ अलिक गाह्रो चाहिँ महसुस भइराखेकै अवस्था छ, सबैलाई गाह्रै महसुस भइराखेकै छ। इभन त म पनि दिनमा हिँडिरहन्छु यही बाटोमा होइन, मैले पनि गाह्रोकै महसुस गरिरहेको छु। तर सायद सम्भवतः जो जुन नगरपालिकाले जुन यो काम गरेको छ, सम्भवतः यसले पक्कै पनि उहाँहरूले दीर्घकालीन हिसाबले सोचेरै गर्नुभएको होला।
हजुर नमस्कार, मेरो रविन तिमल सिन्हा। समर्गमा भन्नुपर्दा एकदमै राम्रो गरेको होइन, किनकि पहिला एकदमै धेरै एक्सिडेन्ट भइरहेको थियो होइन नेपालगञ्जमा, धेरैभन्दा धेरै अब सडक दुर्घटना, विभिन्न दुर्घटना भइरहेको थियो होइन। अहिले यो डिभाइडरले गर्दा चाहिँ केही हदमा चाहिँ रोकिएको छ होइन, मेरो विचारमा चाहिँ एकदमै राम्रो हो यो। अझ यस्ता राम्रा कामहरू नगरपालिकाले गर्दै गयो भने नेपालगञ्जमा विभिन्न यस्ता कुराहरू, नराम्रो कुराहरू, दुर्घटनाहरू रोकिन्छन् भन्ने चाहिँ मलाई लागेको छ।
राजमार्गमा अत्याधिक दुर्घटना बढेपछि सुरक्षित यात्राका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले चालकको स्वास्थ्य परीक्षण थालेको छ। राजमार्गमा चालकसँग एक मिनट अभियान सुरु गरेको ट्राफिकले राजमार्गमा सवारी रोक्दै चालकको स्वास्थ्य चेक जाँच गर्ने गरेको हो। मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जसँग समन्वय गर्दै ट्राफिक प्रहरीले प्रदेश नम्बर 5 र 6 राजमार्गमा चालकको स्वास्थ्य चेक जाँच थालेको हो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
भेरी अञ्चल अस्पतालबाट प्रदान हुने सेवा सुविधा लगायतका विषयमा हिजो सूचना माग गरिएको छ। अस्पतालको सेवा सुविधाको स्तरबारे सेवाग्राहीको गुनासो बढिरहेका बेला सोबारे तथ्ययुक्त जानकारी प्राप्त गर्न सूचना माग गरिएको हो। सूचनाको हक सम्बन्धी 2064 दफा 3 बमोजिम नेपालगञ्जका 3 युवा नमस्कार शाह, मन भण्डारी र विनय दीक्षितले संयुक्त रूपमा निवेदन दर्ता गर्दै सूचना माग गर्नुभएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको बाँसगढी नगरपालिका 4 मगरटोलमा रहेको जनचेतना सामुदायिक वन व्यापक रूपमा फडानी गरिएको छ। सामुदायिक वनमा हरिया, सिसौ र खयरका रूख अन्धाधुन्दा काटिएको छ। बस्तीसँगै जोडिएको सामुदायिक वनमा बस्तीकै नजिक सिसौ र खयरका 100 रूख काटिएका छन्। सिसौका कुनै पनि रूख काट्दा काट्दै छाडिएको छ। कुनै रूख कटान सम्बन्धमा आफूहरूलाई केही थाहा नभएको उपभोक्ताहरू बताउँछन्। सुदीप अधिकारीले मिसन टुडेमा खबर लेख्नु भएको छ।
प्रदेश 5 महत्वाकांक्षी सडकमध्येको दाङको घोराईदेखि रोल्पा रुकुम हुँदै डोल्पा पुर्याइने शहीद मार्गको स्तर उन्नति धमाधम भइरहेको छ। दाङबाट सडक कालोपत्रे सुरु भएको छ। त्यहाँ स्थित शहीद मार्ग सडक योजना कार्यालयका अनुसार दाङको घोराईदेखि होलरीतिरको 12 किलोमिटर कालोपत्रे सकिएको हो। अहिले सञ्चालनमा रहेको घोराई होलरी सडक खण्ड निकै असुरक्षित मानिन्छ। कान्तिपुरमा काशीराम डाङ्गीले खबर लेख्नु भएको छ।
बाँके जिल्लाका विभिन्न विद्यालयमा भर्ना भएका बाल श्रमिकहरूले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ। विभिन्न सरकारी तथा गैर सरकारी निकायका पदाधिकारी सम्मिलित टोलीले जिल्लामा पटक पटक गर्ने संयुक्त अनुगमनबाट यो तथ्याङ्क बाहिर आए पनि यसको ठोस निदानको उपाय पहिल्याउन सकिएको छैन। बाल दिवस, शिक्षा दिवस, विद्यालय भर्ना लगायतका अभियानका अवसरमा बाल श्रमिक अभिभावकलाई सम्झाइ बुझाइ विद्यालय भर्ना गरिए पनि बालबालिकाका परिवारलाई रोजगारको विकल्प दिन नसक्दा भर्ना गरिएका बालबालिकाहरूले बीचमै विद्यालय छाडेर श्रममा जाने गरेको पाइएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभामा समानुपातिक तर्फको 110 सिटमा 84 महिला निर्वाचित गरिने एमाले माओवादी र काङ्ग्रेसद्वारा प्रदेश छको संसदीय नेता चयन।
आमाको नामबाट नागरिकतामा मतभेद, बाँकी प्रशासनद्वारा अदालत आदेशको अटेरी, नेपालगञ्जका मेडिकलद्वारा गम्भीर खेलवाड, 3 औषधि पसलमा सिल।
बर्दियामा सिकल सेलका 382 बिरामी, नेपालगञ्ज भन्सारद्वारा लक्ष्य बढी राजस्व संकलन।
र कोहलपुर पर्यटन महोत्सव आजदेखि सुरु हुँदै 11 वर्षमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको उत्पादन सुरु।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योग्य सँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज माघ 26 गते शुक्रबार, फेब्रुअरी 9 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।